الحمدللہ رب العالمین والصلاة والسلام علی سید الانبیاء والمرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ مدنی چینل کے ناظرین، الحمدللہ ہم پروگرام لے کر حاضر ہوئے ہیں زندگی بہتر بنائیں۔ زندگی بہتر بنانے کے لیے ہمیں عملی طور پر کوشش بھی کرنی چاہیے، اور بزرگوں کے مدنی چینل میں خاص طور پر بزرگوں کے لیے ہم اس موضوع پر ڈسکس کرتے ہیں کہ جو بزرگوں کی زندگی کو آسان اور بہتر بنانے میں معاون و مددگار ثابت ہوتے ہیں۔ آج بھی ایسا ہی ایک بہت پیارا اور خوبصورت موضوع لے کر آپ کی خدمت میں حاضر ہوئے ہیں۔ میں بزرگوں سے گزارش کروں گا، بالخصوص اور بالعموم تمام ناظرین سے، کہ پروگرام کے آخر تک ہمارے ساتھ رہیں۔ آج انشاءاللہ بہت مفید گفتگو ہمیں سننے کو ملے گی۔ دیکھیے بزرگوں کے مدنی چینل کے ناظرین، زندگی کے ہر مرحلے کی اپنی ایک اہمیت ہے، اور بڑھاپا تو جیسے زندگی کی شام ہو، بڑھاپے کی تو کیا بات ہے۔ ہم سب جانتے ہیں کہ جب عمر کا یہ حصہ آتا ہے، یعنی بڑھاپا آتا ہے، تو اس میں کچھ تبدیلیاں ہوتی ہیں، یعنی جسمانی تبدیلیاں ہوتی ہیں۔ صحت کبھی ساتھ دیتی ہے، کبھی ساتھ نہیں دیتی۔ اولاد کی طرف سے کچھ مسائل ہوتے ہیں کہ اولاد اپنی زندگی میں مصروف ہو جاتی ہے۔ بسا اوقات اولاد کے پاس والدین کے لیے وقت کم ہو جاتا ہے مصروفیت کی وجہ سے، اور کبھی کبھی بزرگوں میں تنہائی کا احساس بڑھ جاتا ہے۔ یہ بہت ساری چیزیں ہیں، یہ بہت سارے مسائل ہیں۔ اگر ان تمام چیزوں اور مسائل کا ہم حکمت اور صبر کے ساتھ سامنا نہ کریں، تو یہ ساری کیفیات جمع ہو کر ہمارے دل پر ایک بوجھ کی صورت بن جاتی ہیں، اور اسی بوجھ کو ہم عام زبان میں ذہنی دباؤ بھی کہہ دیتے ہیں۔ اور اس دباؤ کے ساتھ ساتھ ایک مسئلہ اور رونما ہوتا ہے، خاص طور پر بڑھاپے میں، کہ کچھ ایسے وسوسے شیطان کی طرف سے دل میں آنا شروع ہو جاتے ہیں جو انسان کو بے چین اور بے قرار رکھتے ہیں۔ ذہنی دباؤ اور وسوسے جب انسان کو گھیر لیتے ہیں، تو پھر انسان کا بڑھاپے میں سکون متاثر ہو جاتا ہے، بندہ پریشان ہو جاتا ہے، اور بے چینی اور بے قراری بڑھتی ہے۔ یہ وسوسے ہمیں کبھی ماضی کے پچھتاووں میں الجھانے کی کوشش کرتے ہیں۔ ہمیں ماضی یاد آتا ہے، غلطیاں یاد آتی ہیں، ہم پچھتاوے ہمیں گھیرتے ہیں، تو یہ وسوسے کبھی ماضی کے پچھتاووں میں الجھاتے ہیں، اور کبھی ہمیں مستقبل کے اندیشے گھیر لیتے ہیں۔ لیکن گھبرانے کی ضرورت بالکل بھی نہیں ہے، کیونکہ اللہ پاک نے ہر مشکل کا حل رکھا ہے، اور قربان جائیے کہ اللہ کریم نے مومن کے لیے تو ہر حال میں ہر معاملے میں بھلائی رکھی ہے، الحمدللہ۔ جیسا کہ مسلم شریف کی حدیث ہے، اللہ پاک کے پیارے نبی صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ مومن پر تعجب ہے کہ اس کا ہر معاملہ خیر والا ہے، اور یہ بات سوائے مومن کے کسی کو بھی حاصل نہیں۔ یہ انعام خاص مومنوں کے لیے ہے۔ اگر مومن کو خوشی ملے تو مومن شکر کرتا ہے، اور اگر اسے کوئی مصیبت پہنچے تو یہ صبر کرتا ہے، اور اس میں بھی مومن کے لیے خیر ہے۔ تو بزرگوں کے مدنی چینل کے ناظرین، ہمیں مسائل سے پریشانی سے گھبرانا نہیں، جیسے بھی مسائل ہوں، دل پر بوجھ محسوس ہو اور شیطان وسوسے بھی ڈالے، تو ہمت نہیں ہارنی۔ کیا فرماتے ہیں عرفان بھائی؟
جی بالکل کریم رضا بھائی، آج ہمارے پروگرام کا جو موضوع ہے زندگی بہتر بنائے میں، وہ ہے ذہنی دباؤ اور وسوسوں سے نجات۔ آج ہم جانیں گے کہ کیسے ان دباؤ اور وسوسوں سے بچا جا سکتا ہے، نجات حاصل کی جا سکتی ہے، کس طرح دل کو پرسکون رکھا جا سکتا ہے، اور کس طرح ایک مطمئن زندگی گزاری جا سکتی ہے۔
بے شک
یہ ایک ایسا مسئلہ ہے कि जो शायद हर इंसान के साथ किसी ना किसी वक्त में ये अपनी उम्र के हिस्से में वो ये चीज़ को महसूस करता है, लेकिन बुढ़ापे में जो है इसकी नौजियत कुछ और हो जाती है। और हम आज इन्हीं बातों पर इंशाअल्लाह रोशनी डालेंगे और बुज़ुर्ग अफराद के लिए कुछ ऐसी अमली तजावीज़ और रूहानी रहनुमाई पेश करने की कोशिश करेंगे कि जिससे इन बुज़ुर्ग अफराद जो है वो दिल और दिमाग इनका जो है वो तकवीत पा सके। हमारे साथ रहिएगा क्योंकि आज के प्रोग्राम में हम आपकी ज़िंदगी में एक मुस्बत जो है तब्दीली लाने का ज़रिया बन सकते हैं, ज़हनी दबाव से भी और वसवसों के से निजात का भी ये प्रोग्राम आपके लिए ज़रिया बन सकता है। और इस मौजू पर हमारे साथ मुबल्लिगीन गुफ्तगू करेंगे, इनका तारुफ पेश करते हैं आपको। हमारे साथ जो आज इस प्रोग्राम में गुफ्तगू करेंगे इस मौजू पर कि ज़हनी दबाव और वसवसों से निजात कैसे हासिल कर सकते हैं, इसमें हमारे साथ जो है वो मुबल्लिग दावत इस्लामी बुज़ुर्ग मुबल्लिग नवीद मदनी अत्तारी भाई इंशाल्लाह हमारे साथ इस मौजू पर गुफ्तगू करेंगे और इनसे जानेंगे कि भाई वो कौन सी बातें हैं जिनको हम अपनी ज़िंदगी में अपना सकते हैं और ज़हनी दबाव को कम कर सकते हैं, वसवसों को दूर कर सकते हैं। इन्हीं के साथ हमारे बुज़ुर्ग मुबल्लिग मौजूद हैं अतीक अत्तारी भाई, इंशाल्लाह इनसे भी गुफ्तगू करेंगे इस मौजू पर और जानने की कोशिश करेंगे कि वो कौन से अवामिल हैं जिनकी वजह से आदमी जो है वो ज़हनी दबाव का शिकार हो जाता है और फिर अपनी ज़िंदगी को जो है वो यूँ कहिए कि मुश्किल महसूस करने लगता है। तो इस इंशाल्लाह इनके मदनी फूलों से अल्लाह ने चाहा तो कुछ तब्दीली ज़िंदगी में आएगी और फिर हम इन दोनों यानी कि ज़हनी दबाव और वसवसों से निजात पाने का ज़रिया बना सकेंगे। आज इंशाल्लाह हमारे साथ इस मौजू पर गुफ्तगू करेंगे हमारे बुज़ुर्ग मुबल्लिग शहजाद अत्तारी भाई, इंशाल्लाह इनसे भी कुछ सीखने और समझने की कोशिश करेंगे। और हमारे प्रोग्राम में एक नातवां इस्लामी भाई होते हैं और आज हमारे साथ जो प्रोग्राम में शामिल है नातवां जो हमें कलाम सुनाएंगे हमारे नासिर अत्तारी भाई। प्रोग्राम को इंशाल्लाह आगे की तरफ बढ़ाते हैं। प्रोग्राम का आपके जहन में होना चाहिए कि किस तरह हमारा सिलसिला है ज़िंदगी बेहतर बनाए में हम मौजू लाए हैं और वो मौजू है ज़हनी दबाव और वसवसों से निजात। इंशाल्लाह इस पर गुफ्तगू करेंगे। इसमें हमारे सेगमेंट होते हैं अमीर अहले सुन्नत की गुफ्तगू होती है, इनकी सुने इस नाम से भी एक सेगमेंट को शामिल किया जाता है और ख़ास तौर पर इस प्रोग्राम में आपको एक तस्वीर दिखाई जाती है और इस तस्वीर पर आपकी भी राय ली जाती है और मुबल्लिग इस्लामी भाई भी कुछ ना कुछ इस पर मदनी फूल देते हैं। ये तस्वीर आपके सामने मौजूद है, बज़ाहिर ऐसा लगता है कि दो शख्स खड़े हैं और वो या तो आईना देख रहे हैं या दूसरी शम्स देख रहे हैं, तो जहाँ से जो देख रहे हैं तो उस तरफ जो है वो लिबास भी चेंज नज़र आ रहा है, अफराद भी चेंज नज़र आ रहे हैं। देखते हैं कि इस तस्वीर को देखने के बाद नाज़रीन के जहन में क्या बात आती है।
पहले अपने प्रोग्राम में हम नाथ शरीफ शामिल करते हैं, नासिर भाई तशरीफ फरमाएं। नासिर भाई क्या सुना रहे हैं आज अब हमें?
सल्लल्लाहु अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम सल्लल्लाहु अला मुहम्मद सल्लल्लाहु अलैहि वसल्लम एक रोज होगा जाना सरकार की गली में, एक रोज होगा जाना सरकार की गली में, होगा वही ठिकाना
सल्लल्लाहु अलैहि वसल्लम। बोलो बोलो सल्लल्लाहु अलैहि वसल्लम।
کچھ نہیں ہے
خیر سے لائے وہ دن بھی
گلیا بہارا کروں میں سب ہی سے نوری سلام اپنا کہہ دے سب ہی سے نوری سلام اپنا کہہ دے سوا اس کے کیا
سبحان اللہ سبا ہی سے نوری سلام اپنا کہہ دے سوا اس کے اور کیا چارہ کروں میں. اللہ کریم ہم سب کو حرمین طیبین کی مبارک حاضری نصیب فرمائے.
آمین.
بزرگوں کے مندی چینل آپ دیکھ رہے ہیں, ناظرین آپ دیکھ رہے ہیں پروگرام زندگی بہتر بنائیں, اور آج کا پروگرام کا ہمارا موضوع ہے ذہنی دباؤ اور وسوسوں سے نجات. بہت اہم ترین ٹاپک ہے, بہت اہم موضوع ہے. اس سے پہلے کہ میں اپنے موضوع کی طرف چلوں, نبی مکرم صلی اللہ علیہ وآلہ وسلم کی بارگاہ میں درود و سلام پڑھنے کی برکت عرض کر رہا ہوں, سماعت فرمائیں. رسول اکرم صلی اللہ علیہ وآلہ وسلم نے ارشاد فرمایا, مجھ پر درود پاک کی کثرت کرو, بے شک تمہارا مجھ پر درود پاک پڑھنا تمہارے لیے پاکیزگی کا باعث ہے. صلو علی الحبیب صلی اللہ علیہ وسلم محمد صلی اللہ علیہ وسلم. ذہنی دباؤ اور وسوسوں سے نجات اہم ترین موضوع ہے. بزرگوں کے لیے خاص طور پر یہ آزمائش رہتی ہے اس عمر میں. تو ذہنی دباؤ کیوں ہوتا ہے, کیا ہوتا ہے, اور یہ بڑھاپے میں اس میں اضافہ کیوں ہو جاتا ہے, یہ سب سے پہلا سوال ہے جو میں اپنے مہمان ہمارے جو موجود ہیں بزرگ مبلغ نوید مدنی بھائی ان سے پوچھوں گا. یہ اہم ترین سوال ہے اور بڑا خاص, یقیناً اس کا جواب بھی آپ کو ملے گا. تو بزرگوں کے مندی چینل کے ناظرین بڑی توجہ سے سنیں آج کا پروگرام. ہو سکتا ہے کہ بہت سارے بزرگ ہمارے ایسے ہیں عرفان بھائی کہ جو ذہنی دباؤ کا شکار ہوں, جنہیں وسوسے پریشان کرتے ہوں, آج جب انشاءاللہ یہ گفتگو سنیں گے تو یقین مانے دلوں کی راحت کا سامان میسر آئے گا. یہ ساری گفتگو جب کھول کر ہمارے سامنے آئے گی تو ہمیں سمجھ میں آئے گا کہ بھئی یہ ہوتا کیا ہے اور کیوں ہوتا ہے, اس کے اسباب کیا ہوتے ہیں, اس کا علاج کیسے کرنا ہے. تو انشاءاللہ اللہ نے چاہا تو آج کا پروگرام ہماری زندگی میں ایک مثبت تبدیلی کا باعث بنے گا انشاءاللہ. تو آخر تک ہمارے ساتھ رہیے.
اور بات یہ بھی ہے, اس پروگرام سے آپ کو یہ بھی اندازہ ہو جائے گا کہ واقعی میں ذہنی دباؤ ہے بھی یا نہیں. ہم اکثر کہتے نظر آ رہے ہوتے ہیں کہ ہاں میں بڑا وسوسوں کا شکار ہو گیا ہوں, بڑا ذہنی دباؤ ہے, میں آپ کو کیا بتاؤں. وہ جو بتانا ہے وہ ہے بھی یا نہیں ہے, انشاءاللہ مبلغین سے اس پر جو ہے گفتگو کریں گے تو سیکھنے کا اور سمجھنے کا موقع ملے گا. نوید اتاری بھائی, ذہنی دباؤ پہلے تو یہ سمجھائیں کہ ہے کیا یہ.
بسم اللہ الرحمن الرحیم. ذہنی دباؤ یعنی مینٹل اسٹریس یا پھر سائیکولوجیکل اسٹریس اسے کہا جاتا ہے.
صحیح.
اور یہ ایک کیفیت کا نام ہے.
اللہ,
ایک اندرونی کیفیت, انٹرنل یا انر اسٹیٹ اسے کہیں گے. تو انسان کی ایک کیفیت ہے جس کو ذہنی دباؤ کہا جاتا ہے.
صحیح.
اب یہ ہے کہ یہ ہوتا کیسے ہے, تو جو اس کی طبی وجہ ہے وہ یہ ہے کہ انسانی جسم کے اندر مختلف قسم کے کیمیائی مادے ہوتے ہیں, کیمیکل سبسٹینس, تو وہ جو ہوتے ہیں وہ جسم کے مختلف سسٹمز کو کنٹرول کرتے ہیں.
صحیح.
اور وہ یعنی کہ خون کے ذریعے یا گوشت کے ٹیشوز کے ذریعے جو ہے وہ کنٹرول بھی کرتے ہیں اور اس میں تبدیلیاں بھی لاتے ہیں.
صحیح.
تو ایک کیمیکل اسی طرح کا ہارمون یا کیمیکل سبسٹانس کیمیائی مادہ اس کو کورٹیسول کہتے ہیں. یہ اہم ترین وجہ ہے اس یعنی کہ ذہنی دباؤ کی. یہ جسم میں ایک خاص کیفیت میں خاص عمر میں جا کر بڑھاپے کی عمر میں جا کر جہاں دیگر بہت ساری تبدیلیاں ہوتی ہیں اس میں یہ کیمیکل بھی جو ہے وہ خارج ہوتا ہے اور وہ مطلب ہے کہ یہ دباؤ کی اور تناؤ کی کیفیت جو ہے یہ پیدا کرتا ہے. تو اصل وجہ تو یہ ہے. اور یہ دل کی دھڑکن کو بھی تیز کر سکتا ہے, بلڈ پریشر بھی بڑھا سکتا ہے اور مدافعاتی نظام کو بھی کمزور کر سکتا ہے. تو یہ تو ذہنی دباؤ ہوا.
صحیح.
کہ یہ کیا ہوتا ہے
ذہنی دباؤ,
یعنی ایک انٹرنل کیفیت ہے.
صحیح.
ایک کیفیت, ایک حالت ہے انسان کی ذہنی دباؤ.
صحیح.
اب اس کے بارے میں مزید کہ یہ کیسے ہوتا ہے اور اس سے پھر مطلب ہے کہ بچنے کا اور یہ سارا انشاءاللہ پھر گفتگو ہوگی. تو ابھی تو صرف یہ ہے کہ انسانی ذہن میں جو مختلف قسم کے بوجھ اور کچھ خوف ڈر کی کیفیت ہوتی ہے تو اس وجہ سے بھی انسان جو ہے وہ ذہنی دباؤ کا شکار ہو جاتا ہے.
صحیح.
اب دیکھیں بڑھاپے میں جسمانی طور پر بھی بہت ساری تبدیلیاں آتی ہیں, اسی طرح ایک مطلب ہے کہ ماحول میں بھی اس کو اپنے آپ میں اپنے حوالے سے تبدیلی محسوس ہوتی ہے کہ میرے ساتھ لوگوں کا رویہ وہ نہیں رہا.
صحیح.
ٹھیک ہے نا. پھر وہ وہی پرانی ماضی کی یادوں میں کبھی چلا جاتا ہے کہ یوں تھا یہ ہو گیا وہ ہو گیا. اب یہ کیفیت نہیں ہے, کچھ احساس کمتری کا شکار, کچھ اور اس طرح کے پچھتاوے جب وہ اپنے دل پر لے لیتا ہے اپنے آپ پر اس کو طاری کرنے کی جو ہے وہ کیفیت میں آتا ہے تو اب یہ چیزیں جو ہے نا وہ اس کو کمزور کرتی ہیں اور یہ ذہنی دباؤ کا سبب بن جاتی ہیں کہ وہ اپنے آپ میں پھر مطلب جو ہے نا وہ
یعنی یہ یوں ہے کہ آپ نے جو بات کی ہے کہ زندگی کے جو معاملات میں اس میں جو تبدیلی آتی ہے, یعنی ایک وقت تو ہے کہ وہ سربراہ ہے گھر کا.
صحیح.
اور ایک وقت یہ آ جاتا ہے کہ اب اس کو کوئی پوچھ ہی نہیں رہا ہے.
جی جی.
ہے نا, بچے جوان ہو گئے, اپنے فیصلے کر رہے ہیں, اپنے معاملات میں مشغول ہیں. اب وہ یہ چاہ رہا ہے کہ وہ جو کیفیت بدل تھی نا میری, وہ رہنا اسی کیفیت پہ چاہتا ہے. ہر آدمی چاہتا ہے کہ یار میرا دبدبا رہے, رواب رہے, بچوں پر جو ہے ایک حیثیت میری تھی وہ واضح رہے, تو وہ کیفیت اب اس کو مل نہیں رہی. اسی طرح اور بھی بہت ساری چیزیں میں تبدیلی آتی ہے. پہلے خود کماتا تھا, گھر کا نظام خود چلاتا تھا, اب گھر کے اخراجات کسی اور کے ہاتھ میں آ گئے ہیں, پیسہ اس انداز سے ہاتھ میں رہا نہیں ہے. تو یہ جو تبدیلیاں آتی ہیں اس کی وجہ سے بھی آدمی ذہنی دباؤ کا شکار ہو جاتا ہے.
عرفان بھائی, صحت نہیں رہتی.
صحت نہیں رہتی.
جوانی میں صحت ہوتی ہے, بندہ تندرست ہوتا ہے, اپنی مطلب قوت بازو پہ بہت سارے کام کر رہا ہوتا ہے, لڑائی جھگڑے کر رہا ہوتا ہے, غصہ دکھا رہا ہوتا ہے, اولاد کو ڈرا کے رکھا ہوا ہوتا ہے. اب وہ یا باڈی بلڈر ہوتا ہے, بلیک بیلٹ ہوتا ہے, کراٹے سیکھے ہوتے ہیں, باکسر ہوتا ہے. اب وہ جب عمر ڈھلتی ہے تو وہ طاقت میں کمزوری آ جاتی ہے. ہاتھ پاؤں سامان اٹھاتے ہیں تو کبھی یہاں درد آ رہا ہے, کبھی یہاں درد آ رہا ہے. لیٹے میں بیڈ پہ آرام کریں, کروڑ بندی پہ چلا پٹے کھنچ گئے, تو بڑے مسائل ہوتے ہیں. تو یہ ساری چیزیں بھی کیا فرماتے ہیں نبی بھائی؟
اسی کا نام تو بڑھاپا ہے.
اللہ.
یہ اسٹریس کا باعث بھی بنتی ہیں ذہنی دباؤ کا.
ظاہر ہے جب ہم بڑھاپے کو دیکھ رہے ہیں کہ یہ کمزوریاں اور یہ ساری چیزیں جو ابھی آپ نے بیان کی تو اسی وجہ سے دباؤ بھی بڑھتا ہے.
بڑھتا ہے.
اور مطلب جو ذرا مضبوط قوت ارادے کے ہوتے ہیں وہ پھر اپنے آپ کو کنٹرول کر لیتے ہیں اور وہ اس اسٹریس کو بڑھنے نہیں دیتے. تبدیلیاں تو رونما عمر کے ساتھ ساتھ ہونی.
صحیح.
اور جسمانی تبدیلیاں بھی ہوتی ہیں طبی حوالے سے, میڈیکلی اگر دیکھے تو یہ تو ہونا ہی ہونا ہے. جیسے ابھی آپ نے فرمایا کہ اعضاء کمزور ہو گئے, کبھی پٹھے کھنچ گئے, کبھی پہلے تو یہ کر لیتے وہ کر لیتے لیکن اب یہ کیفیت نہیں, تو یہ ظاہر ہے بڑھاپا ہے.
بڑھاپا ہے.
ایسا تو ہوگا نہیں کہ جوانی کی طرح آپ مطلب ہے کہ جو ہے بڑھاپے میں سب کام کرتے رہیں گے.
صحیح.
ظاہر ہے ایج فیکٹر ایک مطلب افیکٹ تو کرے گا. اچھا, دوسری ایک وجہ جو بیان کی گئی اس میں یہ بتایا گیا کہ جب ہم اللہ پاک کی یاد سے غافل ہو جاتے ہیں اور اللہ کے ذکر کو اس کی یاد کو چھوڑ کر یکسر دنیا ہی میں جب مشغول ہو جاتے ہیں, دنیا کی رنگینیوں میں کھو جاتے ہیں, دنیا ہی کے معاملات میں جب اپنے آپ کو بالکل یعنی پھنسا لیتے ہیں تو بھی یہ کیفیت پیدا ہوتی ہے. جو قرآن اس میں قرآن پاک میں ہے کہ اللہ بذکر اللہ تطمئن القلوب، کہ دلوں کا چین جو ہے وہ اللہ تعالیٰ کی یاد میں ہے. اب جب وہ یہ چیز چھوڑے گا ذکر اللہ، تو پھر تو مطلب ہے کہ
کیفیت بدلے گی.
جی کیفیت بدلے گی. ایک چین جس سے اس کو حاصل ہونا تھا وہ جب اس سے دور ہو رہا ہے تو یہ کیفیت تو اس پر آئے گی. تو ذکر اللہ میں مشغول رہے، اور دنیاوی معاملات جو ضروری ہیں اور جو ہمیں شریعت نے بتایا اسی انداز پر کرتا رہے.
صحیح.
اگر بڑھاپے میں بھی کسب حلال وغیرہ کا ذریعہ ہے، دیگر مصروفیات ہے، تو اچھی بات ہے کہ مصروفیت کی وجہ سے اسے ان چیزوں سے نکلنے کا موقع ملے گا. ورنہ فارغ آدمی بیٹھا بیٹھا سوچتا رہتا ہے کہ یہ ہو گیا وہ ہو گیا، وہ ماضی کی یادوں میں جو چلا جاتا ہے نا گھنٹوں، یہ ہوا وہ، اس سے کم از کم یہ بچ تو جائے گا کہ چلو کچھ نہ کچھ مصروفیت ہے. پھر اگر اپنے آپ کو اللہ تعالیٰ کی یاد کی طرف لے جائے گا تو ان شاء اللہ تعالیٰ اس سے بھی اس کا جو ہے معاملہ وہ اچھا ہو جائے گا. اور نعمتوں وغیرہ کی جو اس کو محسوس ہوتا ہے کہ اب وہ نعمت نہیں رہی، وہ نہیں رہی، یہ ہوا یہ ہوا، تو یہ بھی انشاءاللہ تعالی اس سے بھی جو ہے نکل آئے گا.
صحیح.
ایک حدیث پاک یہاں پہ لکھی ہے کہ پیارے آقا صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ارشاد فرمایا کہ دنیاوی معاملے میں تم اپنے سے نیچے والے کو دیکھو، اپنے سے اوپر والے کو نہ دیکھو، یہ عمل اس کا باعث ہے کہ تم اللہ کی نعمت کی ناقدری نہ کرو.
اللہ.
یعنی اللہ تعالیٰ کی نعمت کی اگر قدر کرنا چاہتے ہیں تو آپ جس حال میں ہیں اس حال میں خوش رہیں. آپ ماضی میں جا کر یوں ہو جاتا یوں ہوتا، یا یہ تھا اب یہ نہیں ہے وہ نہیں، تو یہ چیزیں جو ہے نا مطلب اس سے نکلنا چاہیے، اور اس کی وجہ سے آپ اپنے دباؤ کو بڑھائیں گے.
صحیح.
اور اپنے صحت کو اور مزید خراب کریں گے،
اپنے اوپر بوجھ ڈال رہے ہیں.
بوجھ
سوچ کے.
ہاں سوچ سوچ
میں یہ بات بھی بڑی اچھی نوید بھائی نے بتائی ہے، اور یہ بھی اسٹریس کا ذریعہ بنتی ہے کہ بندہ جو ہے وہ جو نعمتیں موجود ہیں نا ان پہ سے توجہ ہٹ جاتی جب وہ اپنے سے اوپر والوں کو دیکھتا ہے. اب بڑھاپے میں ہے، اور ایک شخص بڑھاپے میں پہنچا لیکن اس کے حالات اتنے بہتر نہ ہو سکے، اور جو ساتھ کے دوست تھے یا رشتے دار تھے وہ ترقی کر کے اوپر چلے گئے.
بالکل.
یا میں تو بائک پر ہوں اور یہ کار میں گھوم رہے ہیں، یا مطلب یہ ویل سیٹ ہو گئے اور میں، تو یہ جو تقابل ہوگا نا یہ بھی ذہنی سٹریس کا باعث ہوں گے. آپ کر تو کچھ بھی نہیں سکتے، تو کرنے کا پیریڈ گزر گیا. تو اب یہ چیزیں بھی بزرگوں کے مدنی چینل کے ناظرین، یہ بھی ایک اچھی علامت بیان کی کہ، اور حدیث پاک بھی آپ نے سنی کہ دنیاوی معاملے میں اپنے سے نیچے والے کو دیکھو، جن کے پاس نعمتیں کم ہیں ان کو دیکھو. جب آپ انہیں دیکھیں گے تو جو نعمتیں آپ کو میسر ہیں آپ ان پر شکر کریں گے، اور یہ آپ کے ذہنی دباؤ کو کم کرنے کا سبب بھی بنے گا اور شیطان کے وسوسوں سے بھی بچائے گا. اور بھی بہت ساری یقیناً ذہنی دباؤ کی علامات ہوں گی، اور ہمیں وہ سیکھنی بھی چاہیے، اور اپنا ساتھ ساتھ ہم محاسبہ بھی کرتے جائیں، اپنے بارے میں بھی غور کریں کہ یہ علامت کہیں مجھ میں تو موجود نہیں ہے. اگر خدا نخواستہ موجود پائیں تو اس کو دور کرنے کی کوشش کریں. جتنی کوشش کر لیں گے اور توجہ سے سن لیں گے تو کوشش کر سکیں گے، تو انشاءاللہ ہمیں اس کے بہترین نتائج حاصل ہوں گے انشاءاللہ. اب چلتے ہیں اپنے ایک اور بزرگ مبلغ محمد عتیق عطاری بھائی سے. عتیق بھائی خیریت سے ہیں آپ؟
جی الحمدللہ،
اللہ آپ کو مسکراتا رکھے. عتیق بھائی، ذہنی دباؤ کی علامات تو یقیناً بہت ساری ہوں گی، تو بزرگوں کے مدنی چینل کی ناظرین کی کچھ رہنمائی فرمائیں اور کچھ اہم اہم علامات بیان فرمائیں.
ایسا ہے کہ کریم بھائی، ذہنی دباؤ یا کہتے ہیں کہ جی ٹینشن ہو گئی، مجھے بہت ٹینشن میں ہوں، یا وہ بڑا ٹینشن میں نظر آ رہا تھا، تو یہ تو کسی بھی عمر میں ہو سکتی ہے.
صحیح.
اس میں تو کوئی وہ بات نہیں ہے کہ یہ صرف بزرگوں کو ہی ہوگی، بلکہ بعض اوقات تو بزرگوں کو بڑا حشاش بشاش دیکھا جاتا ہے کہ بزرگ جو ہیں وہ اللہ کا شکر ادا کرتے ہوئے پائے جاتے ہیں.
اس میں نا ایک بات عتیق بھائی نے جو کہی نا بڑی پیاری کہی، کہ کچھ بزرگوں کو ہم نے دیکھا کہ بھائی حشاش بشاش نظر آتے ہیں، خوش نظر آتے ہیں، ذہنی ٹینشن میں نہیں ہے، دباؤ نہیں ہے، وسوسوں کا شکار نہیں ہے. تو میں یہ سمجھتا ہوں کہ یہ وہ بزرگ ہوں گے جنہوں نے اپنی اولاد کی تربیت قرآن و سنت کی روشنی میں کر دی ہوگی.
یہ بھی وجہ ہو سکتی،
قرآن و سنت کی روشنی میں اپنے معاملات کو لے آئے ہوں گے نا، تو اب یہ سکون میں، ان کو پتہ ہے کہ یار میں نے تربیت ایسی کی، اچھا رسپانس ویسے ہی اولاد کا آ رہا ہے، معاملات ویسے ہی آ رہے ہیں سامنے. تو یوں بھی جو ہے عتیق بھائی بڑی زبردست آپ نے بات کہی، اور ہے بھی سمجھنے والی کہ ہوتا ہے ये ज़रूरी नहीं है कि भाई उम्र के साथ ही हो। हमने कहा कि जो उम्र के किसी भी हिस्से में ऐसा आदमी के साथ आ सकता है, वाकया हो सकता है कि आदमी ज़हनी दबाव का शिकार हो जाए। तो इसकी अलामत क्या है जिससे अंदाज़ा तो हो कि भाई मैं ज़हनी दबाव का शिकार हूँ भी या नहीं?
अच्छा, इसी को पहले कंटिन्यू करता हूँ कि यकीनन ऐसा भी होगा बास जगह पे कि अगर उसने औलाद की तरबियत अच्छी की है तो उसको जो है रिजल्ट अच्छा मिल रहा है तो वो इसलिए खुश हो खुर्रम है। लेकिन बाज़ औक़ात क्या अक्सर तो यही पाया जाएगा कि अगर वो इल्मे दीन हासिल कर बैठा है और उसने जो है वो इल्मे दीन वालों की सोहबत में बैठता है और वो इल्मे दीन हासिल करते रहता है तो यकीनन वो इल्म जो है वो उसको अल्लाह से जो है वो करीब रखता है और वो उसको खुश रहने पर मजबूर कर देता है कि तू खुश रहे, तू नाशुक्री ना कर, अल्लाह की रजा में राजी रहे और जो है वो बस लगा रहे अल्लाह की इबादत में, उसकी फरमाबरदारी में, और उसकी खुशनूजी हासिल करने के लिए खुश भी रहना पड़ेगा। जहन को किसी दबाव में नहीं लाना बल्कि ये कि उससे निकलना। इसकी यकीनन अलामतें तो बेशुमार हैं। ये बेसिकली एक है तो खामोश बीमारी ना, कि ये जो है वो इंसान को खामोश बीमारी भी अंदर से खोखला भी कर देती है और खामोश भी कर देती है।
सही।
तो अगर किसी को आप ज़्यादा खामोश देखें, खामोश से मुराद कि वो जिक्रुल्लाह भी नहीं कर रहा, अल्लाह का जिक्र भी नहीं कर रहा और वो खामोश बैठा है, उदास बैठा है, तो भी समझ लें कि शायद ये ज़हनी दबाव का शिकार है। वो खुद तो शायद ना समझ पाए लेकिन आप समझकर उसके साथ जो है दिलजोई करें, उसको जो है दीन की तरफ लाएं।
देखें अतीक भाई, हमने तो देखेंगे तो करेंगे, हमने आज बुजुर्गों को समझाना है कि आप अपनी ये कैफियत महसूस करें, अगर ये है तो इसका मतलब ये है कि आप ज़हनी दबाव में।
मतलब यकीनन बुजुर्गों को ये सोचना चाहिए कि अगर मेरा रोजमर्रा के कामों में जो है दिल नहीं लग रहा, मैं जो है वो खुद को कमतर महसूस कर रहा हूँ, मैं जो मेरे अंदर खुद एतमादी नहीं है, मैं समझता हूँ कि मैं कुछ नहीं कर सकता, मैं ये भी अलामत है, और मैं फजूल नाकारा छोटी छोटी बातों को जो है ना खुद पे रख कर जो है अपने आप को इल्ज़ाम देता रहे, या नींद की खराबी का पाए जाना, या नींद का ज़्यादा आना, बहुत ज़्यादा सोते रहना, और इसी तरह से भूख लगना या बेवक्त खाना खाना, तो ये अलामात जो हैं यकीनन ये ज़हनी दबाव का शिकार होने की अलामात हैं। तो बुज़ुर्गों को भी चाहिए कि वो ये सोचें और ये समझें और फिर इससे निकलने की कोशिशें करें।
जो ज़हनी दबाव का शिकार महसूस कर रहा है तो वो इन अलामात को पहले चेक करें कि भाई क्या मेरे साथ ऐसा तो नहीं कि मेरे रोज़मर्रा के जो काम है उसमें मेरा दिल ही नहीं लग रहा है, मैं जो करना चाहता हूँ उस तरफ रागिब हो ही नहीं पा रहा हूँ, नींद जो है वो बहुत ज़्यादा ही लिए जा रहा है, सोए जा रहा है, या इसी तरह का कि अल्लाह ना करे कि इतना डिप्रेशन का शिकार हो गया है कि ख़ुदकुशी की तरफ जो है ज़हन जा रहा है। तो इन बातों से ये अलामात हों तो आदमी को सोचना चाहिए कि मैं ज़हनी दबाव का शिकार।
बिल्कुल, बुज़ुर्गों को जो है मायूस नहीं होना है बिल्कुल भी, अल्लाह की रहमत पर भरोसा करना है और जो है वो तकवा और परहेजगारी की तरफ भी जाना है, सब्र से काम लेना है, शुक्र अदा करना है और अल्लाह के जिक्र में लग जाना है, दुरूद पाक को अपना मामूल बनाना है, नमाज का तो पाबंद वैसे भी सबको ही रहना है, तो यकीनन बुज़ुर्गों को भी सुस्ती नहीं करनी इसमें, नमाज को टाइम पे पढ़ना है और जो है दुरूद पाक को अपना मामूल ज़्यादा से ज़्यादा बनाना है, जिसकी बरकतें जो है यकीनन देखने को मिलती भी हैं, सुनने को भी मिलती हैं, और ये बुज़ुर्ग जब दुरूद पाक को अपना मामूल बना लेंगे तो वो इसकी बरकतें देखेंगे कि कैसे जो है ना फिर उन पर किसी किस्म का दबाव, किसी किस्म का ज़हनी दबाव या कोई टेंशन, इन सब से उसको उनको निजात मिलती चली जाएगी और वो जो है सुरखरू हो जाएंगे।
बड़ी खूबसूरत बात इरफान भाई हमारे अतीक भाई ने बताई है। तो बुज़ुर्गों के बंदी चैनल के नाजरीन, इन अलामात में से अगर कोई अलामत हम अपने अंदर महसूस करें तो हमें गौर करना चाहिए, अगर आज कम है ये अलामत कल बढ़ जाएगी, ज़्यादा बढ़ जाएगी तो फिर ज़्यादा तकलीफ और का बाइस होगी, ज़हनी सुकून भी मतलब बर्बाद होगा, दिल किसी काम में लगेगा नहीं, चिड़चिड़ापन तबीयत में आ जाएगा और माहौल ख़राब होगा। इसका बेहतरीन हल एक मिन्हाजुल आबिदीन में इमाम गज़ाली रहमतुल्लाहिल वाली ने बयान फरमाया, आप फरमाते हैं कि एक बुज़ुर्ग फरमाते हैं कि मेरे शेख रहमतुल्लाह अलैह ने इरशाद फरमाया, अक्सर अपनी मजलिस में मेरे शेख यूँ फरमाया करते थे कि अपनी तदबीर उस जात के हवाले कर दे जिसने तुझे पैदा फरमाया, अपनी तदबीर उस जात के हवाले कर दे जिसने तुझे पैदा फरमाया है, तू राहत पाएगा। असल में हम अपने जहन से सोच रहे होते हैं कि ऐसा हो जाए वैसा हो जाए, ऐसा क्यों नहीं हो रहा वैसा क्यों नहीं हो रहा। जब वो हमारी मर्जी के नतीजे नहीं मिलते तो हम परेशान हो जाते हैं, हमारा मतलब जहनी सुकून बर्बाद होता है। तो इसके लिए बुजुर्गों के मंदी चैनल के नाजरीन बिल्कुल ना घबराएं, बिल्कुल भी ना परेशान हो, जो जिस हाल में मौला रखे उसमें खुश रहें। किसी ने बड़ी खूबसूरत शेर का, मियां मोहम्मद बख्श साहब का शेर है, मैं अक्सर पढ़ता हूँ, मुझे बड़ा पसंद है ये शेर, कि मारो मारो मार मुकावो उज्र ना पेश ले आवा, मारो मारो मार मुकावो उज्र ना पेश ले आवा, जे सोना मेरे दुख विच राजी सुख नू चुल्ले पावा। अब जैसी जिंदगी अल्लाह ने, जिंदगी बहुत बड़ी अल्लाह की नेमत है, यकीन माने बहुत बड़ी अल्लाह की नेमत अल्लाह करीम ने दी है। अगर हम बुढ़ापे की दहलीज पर आ गए और मतलब हम मुतमईन नहीं हो पा रहे तो इसका मतलब ये है कि अल्लाह के देने में कमी नहीं है, हम उसको संभाल नहीं पा रहे हैं। आप अल्लाह का शुक्र, जैसी भी जिंदगी अल्लाह का शुक्र अदा करें। और पहली बात जो नवीद भाई ने बयान की थी कि अपने से नीचे वालों को देखें, लोग हमसे भी कमतर जिंदगी गुजार रहे हैं, अल्लाह ने हमें अपना घर दिया है, अपने घर में खाते हैं पीते हैं सोते हैं, अरे लोग तो फुटपाथों पे रह रहे हैं, लोगों के पास अपना घर नहीं है, पास की औलाद ने माँ बाप को घर से निकाल दिया है, कैसी कैसी लोग तकलीफ भरी जिंदगी गुजार रहे हैं। तो हम अल्लाह का शुक्र अदा करें हर हाल में,
खा पी नहीं सकते,
अल्लाह अल्लाह,
इतनी बीमारियां उनको मतलब है कि लाइक होती हैं, कोई शुगर कोई ब्लड प्रेशर,
सही बात,
और वो अपनी मर्जी का खाना भी नहीं खा सकते,
ये तो
उबले हुए खाने जो है ना उनको खाने पड़ते हैं, ना मतलब उसमें मसाले डाले जा सकते हैं, ना उसमें कोई मतलब तेल चिकनाई, आप अंदाजा लगाएं कि आप मर्जी से जो चाहे खा रहे हैं,
खा रहे हैं।
लेकिन वो बेचारा खाने पीने से भी मोहताज है,
सही बात बिल्कुल,
अपने से नीचे वाले को देखेंगे ना तो नेमतों पर शुक्र का वो जो है जहन बनेगा इंशाल्लाह।
मतलब भाई ये सिर्फ इसमें ही नहीं कि आदमी माली तौर पर अपने से नीचे वालों को देख,
जी
सेहत के मामले में भी देख सकता है ना,
वही ना
कि भाई मैं चल कर जो है वो मस्जिद तक जा सकता हूँ। हमने देखा अभी पिछले जो मैं एक जगह था भाई कुर्बानी के अय्याम में, तो मैंने देखा कि एक बुजुर्ग आ रहे थे, तो मुझे बड़ी हैरानी हुई है, अल्लाह करीम वो जज्बा हमें भी अता फरमाए, कि नौजवान एक साथ था उनके और वो खुद लकड़ी लिए हुए थे, बच्चा भी उनको पकड़ा हुआ था और साथ एक मोटा सा तकिया वो बच्चा पकड़ा हुआ था। जब वो जा रहे थे उस वक्त मुझे तकिया जो है ना समझ में नहीं आ रहा था, मैंने ये तकिया क्यों लिया था, अंदाजा हुआ कि मस्जिद में वो उनकी जो तकलीफ होगी उसकी वजह से उनको तकिया रखकर उस पर बैठे, वो थोड़ा मोटा था तो कुर्सी में बैठने जैसी भी सेहत नहीं थी,
अल्लाह,
और वो उस जगह बैठ कर फिर उन्होंने नमाज पढ़ी। जब मैं मस्जिद में अंदर गया तो मैंने देखा कि वो कोने में बैठे हुए थे, यानी ये अंदाजा लगाइए कि सिर्फ अपने से नीचे वालों को सिर्फ इस मामले में नहीं देखना, माली तौर के मामले में भाई, सेहत के मामले में भी देखिए, रख रखाव के मामले में भी देखिए, रिश्तेदारों से ताल्लुकात के मामले में भी देखिए, कि हम देखते हैं ऐसे कई घराने पे वो बुजुर्ग हो गए, उम्र बढ़ गई है, अब वो ये कहते नजर आते हैं कि यार लोग मुझसे मिलते हैं नहीं है। अगर गौर करें तो वो जो वक्त था ना, जब आपका अच्छा वक्त था तो आपने लोगों के साथ कैसा वक्त गुजारा था, जो अब लोगों को मिलने के नहीं आप तरह से, थोड़ा इस पर भी गौर कर लेना, या अल्लाह ना करे कि अब भी ऐसी कैफियत है कि आपको अल्लाह ने जो है वो सेहत तो नहीं है लेकिन मुंह सलामत है और जबान जो है थोड़ी चल रही है, तो पता चला कि आप जो है वो जवानों के दिली दुखाए जा रहे हैं, घर वालों को जो है हर बात पर तंजी किए जा रहे हैं, तो मुमकिन है कि फिर लोग ऐसे लोगों से थोड़ा दूर ही रहते हैं। तो शहजाद भाई ये बड़ा एक मामला है कि आदमी जहनी दबाव में आ ही जाता है, किसी न किसी हवाले से आ जाता है, सेहत के मामलात हैं, माली मामलात हैं, रख रखाव के मामलात हैं, जो हमारे ताल्लुक आते हैं लोगों के, तो इससे निजात कैसे हासिल करें।
बिस्मिल्लाहिर्रहमानिर्रहीम, माशाल्लाह बड़ी सहल गुफ्तगु हो रही है, अल्लाह तबारक व ताला हम सबको इससे मदनी फूल चुनकर उस पर अमल करने की तौफीक अता,
आमीन 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 आमीन।
आप बिल्कुल सही फरमा रहे हैं, ना क्या नाम है इरफान भाई, कि बंदा जब स्ट्रेस का या डिप्रेशन का शिकार होता है तो यकीनन वो बहुत सारे अमराज में भी मुब्तला हो रहा होता है। जैसे नवीद बहन ने बात की थी कि बंदे को खुद पता ही नहीं होता कि उसके अंदर क्या क्या बीमारियां पैदा हो रही हैं, और ये स्ट्रेस वैसी एक बीमारी है जिसको एंजाइटी भी कहते हैं। तो इसमें देखें, अगर जैसे हम बात कर रहे हैं अलामात बयान की अतिक भाई ने, नवीद भाई ने इसका ये बताया कि ये क्या रीज़न है कि जिसकी वजह से ये स्ट्रेस पैदा होता है, तो जब ये बंदा इसमें मुब्तला हो जाए तो यकीनन फिर बंदे को ऐसे जो माहिर हो, जो इस अमराज के माहिर जैसे साइकोट्रिस्ट होते हैं, उनसे वो राबता करें। मतलब देखें इसमें बाज़ुकात ना बंदे के इल्म में नहीं होता कि उसके साथ क्या कैफियत डेवलप हो रही है।
सही।
और वो खुद ब खुद जो है ना वो अंदर ही अंदर स्ट्रेस का शिकार होता है, जहन पे दबाव बढ़ता चला जाता है और फिर एट द एंड पे क्या होता है कि वो बहुत सारे गलत फैसले भी कर जाता है।
अल्लाह।
उस बात इसका उसको इस बात का एहसास तक नहीं होता। तो जैसे हम हर मर्ज का इलाज करते हैं तो ये भी एक मर्ज है, समझ लें, तो इसका भी इलाज करना चाहिए। ये नहीं सोचना चाहिए नहीं बट ठीक है सही है हो जाएगा ठीक है। बंदा जब स्ट्रेस में होता है तो गुस्से में भी आता है, जब गुस्सा होता है तो गुस्से का हाल तो हम सब जानते हैं कि उसका नतीजा क्या होता है। और नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के हदीस पाक का मफहूम के जब गुस्सा आए तो क्या करें, खड़े थे तो बैठ जाएं, बैठे थे तो लेट जाएं। तो मतलब क्या है कि आप अपनी कैफियत को चेंज करें। तो जो सेक्रेटरीज वगैरह ये जो ऐसे सर्जन वगैरह होते हैं उनसे हमें राबता करना चाहिए, तो वो जो हमें अद्वियात बताएं उनको हम इस्तेमाल करें, तो इसमें भी हमें जो है एक मददगार साबित हो सकता है। इसके अलावा जो है हम सिर्फ अद्वियात पर इक्तफा ना करें, ये खाली जो है अपना कहना में अद्वियात इस्तेमाल हो रही हैं यार ये मुझे टेंशन होगी तो उसके लिए यार मैं ये दवाई लेता हूँ ये इस्तेमाल करूँ, ज़्यादा अद्वियात का इस्तेमाल भी जो है बंदे को जो है वो नुकसान की तरफ ले जाता है।
सही बिल्कुल।
तो इसमें एक और बात जो मैं अर्ज करूँगा कि जो जहनी दबाव है ना इससे निजात अगर चाहते हैं तो गुनाह करना अल्लाह की नाफरमानी करना छोड़ो।
अल्लाह।
असल में आज जो हम जिंदगी गुजार रहे हैं ना इरफान भाई करीम भाई दोनों से अर्ज करूंगा कि आज हमारी हालत यह है कि हम गुनाह कर रहे होते हैं हमें गुनाह का एहसास नहीं होता।
अल्लाह।
आज हम झूठ बोल रहे हैं नहीं मालूम होता, गीबतें कर रहे हैं, बद कलामी कर रहे हैं, बद अखलाकी कर रहे हैं, यानी इस बात का एहसास ही खत्म हो गया कि हमसे ये गलती हो रही है, हम गुनाह कर रहे हैं, हम अल्लाह तबारक व ताला की खुलेआम नाफरमानी कर रहे हैं। मतलब जो अल्लाह तबारक व ताला की नाफरमानी कर रहा है उसे सुकून कैसे नसीब हो सकता है।
अल्लाह।
आप जरा ये गौर करें ना, मतलब हम अल्लाह के प्यारे हबीब सल्लल्लाहु अलैहि वसल्लम की सुन्नतों से दूर होते चले जा रहे हैं। जैसे अभी आतिक भाई ने इल्म दीन के हवाले से फरमाया कि हम इल्म दीन हासिल करें, तो दीन तो अल्हम्दुलिल्लाह हमें राह निजात की तरफ ले जाएगा। जब राह निजात मिलेगी तो इंशाल्लाह सुकून की दौलत भी नसीब हो जाएगी और इंशाल्लाह अज़्ज़ वजल ये तमाम जहनी दबाव वसवसे इन सब की काट हो जाएगी। ये हकीकत है कि जब बंदा अल्लाह तबारक व ताला का कुर्ब हासिल कर लेता है, अल्लाह तबारक व ताला की रिजा वाले आमाल इख्तियार कर लेता है तो उस पर तो अल्लाह ताला की रहमतों का नुज़ूल होता है। और फिर देखें इसमें के जो अल्लाह तबारक व ताला ने कुरान मजीद व फुरकान हमीद की सूरह रात आयत नंबर 28 है, इसमें 12-13 अल्लाह तबारक व ताला फरमाता है अला बिज़िक्रिल्लाही तुत्मईनुल क़ुलूब। मैं चाहूँगा इसको नवीद भाई ने बयान किया था अभी तो मैं इसकी तफसीर आपके सामने आज करूँगा कि जैसे अभी हम इस बात को जिक्र कर रहे हैं कि हम इसका इलाज कैसे करें, तो एक इलाज ये भी है कि मुफ्ती कासिम दामत बरकातुल आलिया की तफसीर सिरातुल जिनान जो है ना आप इसका मुताला करें। आप यकीन करें ये ऐसी तफसीर माशाल्लाह से आपने लिखी है कि इसमें इतने प्यारे मदनी फूल हैं कि अगर इंशाल्लाह हम इस पर अमल करेंगे ना तो आप यकीन करें एक ज़हनी सुकून नसीब होगा।
सुभानअल्लाह।
इसकी तफसीर आप बयान करते हैं कि सुन लो अल्लाह की याद ही से दिल चैन पाते हैं।
सुभानअल्लाह।
यानी अल्लाह ताला की रहमत व फजल और उसके एहसान व करम को याद करके बेकरार दिलों को करार व इत्मीनान हासिल होता है।
सुभानअल्लाह।
यूं ही अल्लाह ताला की याद महब्बत इलाही यानी अल्लाह की महब्बत और कुर्ब इलाही यानी अल्लाह ताला से करीब होने का एक अजीम जरिया है और ये चीजें भी दिलों के करार का सबब है।
सुभान
हम सीख रहे हैं ना कैसे दिल को सुकून हासिल करें और बल्कि हकीकत यह है कि अगर ये भी कहा जाए तो यकीनन दुरुस्त होगा कि जिक्र इलाही की तभी तासीर भी दिलों का करार है। इसीलिए परेशान हाल आदमी जब परेशानी में अल्लाह तबारक व ताला का जिक्र करता है तो उसके दिल को करार आना शुरू हो जाता
है।
यूं ही कुरान भी जिक्रुल्लाह है और इसके दलाइल دلوں سے شکوک و شبہات دور کر کے چین دیتے ہیں. یوں ہی دعا کرنا بھی یہ اللہ تعالیٰ کا ذکر ہے اور اس سے بھی حاجت مندوں کو سکون ملتا ہے. اور اسماء الہی عز و جل اور عظمت الہی کا تذکرہ بھی ذکر اللہ ہے اور اس سے بھی محبان خدا کے دلوں کو چین نصیب. تو یقیناً جو ہے جو ہمارے بزرگ مدنی چینل کے ناظرین ہیں اس بات کو یقیناً غور و فکر بھی کر سکتے ہیں اور اپنا محاسبہ بھی کر سکتے ہیں کہ ہم کس طرح کی اپنی زندگی گزار رہے ہیں. تو اچھی کتابوں کا مطالعہ جو ہے نا, جیسے الحمدللہ میرے شیخ طریقت امیر السنت کا رسالہ ہر ہفتے تشریف لاتا ہے, اپنا یہ معمول بنا لیں کہ اس میں اتنے پیارے مدنی پھول موجود ہوتے ہیں کریم بھائی کہ آپ یقین کریں آپ زندگی کو بہتر سے بہتر بنا سکتے ہیں. آپ اپنے اندر جو تبدیلیاں ہیں وہ لا کر آپ راہ راست پر آ سکتے ہیں, صراط مستقیم کے رستے پہ چل سکتے ہیں کہ جس کی بدولت جو ہے نا وہ یقیناً آپ یقین کریں آپ ایک اچھے انسان بن کر دنیا کے اندر ایک اچھے اعمال کر کے اللہ تعالیٰ کی رضا حاصل کرنے میں کامیاب ہو سکتے ہیں.
میں یہاں پہ ایک بات عرض کرنا چاہوں گا کہ یہ سائیکیٹرسٹ کی بات کی نا آپ نے کہ کسی معالج سے, تو وہ آپ کے طرز زندگی کو بہت زیادہ فوکس کریں گے کہ آپ شب و روز کیسے گزار رہے ہیں, آپ کا طرز زندگی کیا ہے, اس وجہ سے وہ آپ کی اس کیفیت کا اندازہ لگائیں گے اور آپ کو جو ہے ریکمینڈ کریں گے کہ آپ یہ 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 اس طرح کریں. تو اس کا بڑا بہترین حل ہے آپ دعوت اسلامی کے 3 دن کے قافلے میں سفر کر لیں. آپ یقین مانیں اگر سائیکیٹرسٹ سے آپ مشورہ کریں گے اور اسے کہیں گے کہ ہم قافلے میں جاتے ہیں تو ہمارا یہ جدول ہوتا ہے, اس طرح ہم نمازوں تلاوت سنتیں سیکھنا یہ وہ, تو وہ آپ کو واقعی ریکمینڈ کرے گا. کہ
بات کو نہ کنٹینیو کروں گا, ماشاءاللہ کریم بھائی میں نے ذکر کرنی تھی, نوید بھائی نے ماشاءاللہ اس کو کنٹینیو کیا کہ کچھ حوالے سے عزیز کا مسئلہ تھا, مطلب ایسے ہی کچھ ذہنی دباؤ اور معاملات نا, تو انہوں نے اس بات کی طرف رہنمائی کی تھی, مطلب ایک اچھے سیکرٹرسٹ تھے, انہوں نے کیا بات کری, انہوں نے کہا کہ آپ ان کے تھوڑے ماحول کو چینج کریں, ایک جگہ سے دوسری جگہ جائیں آپ, مطلب یہاں کراچی کا ماحول الگ ہے اور دوسرے شہر کا الگ ماحول,
ہوا تبدیل,
آپ دوسری جگہ جائیں. جیسے امیر السنت نے فیضان نماز میں آپ نے فرمایا جو سبزہ ہے نا, سبزہ جب بندہ سبزہ دیکھتا ہے نا تو آٹومیٹکلی اس کے اثرات اس پہ مرتب ہوتے ہیں. مطلب اندازہ لگائیں اللہ تبارک و تعالیٰ کی قدرت کا مشاہدہ کرنا بھی جو ہے نا, یقین کریں اس میں جو ہے نا تبدیلی آپ کے اندر پیدا کرتا ہے.
یہ بات زبردست کیجیے آزاد بھائی آپ نے. اچھا یہ ہوتا ہے کہ جب ہم کسی ڈاکٹر سے مشورہ کرتے ہیں سب سے پہلے وہ آب و ہوا چینج کرنے کا ہی مشورہ دیتا ہے کہ آپ تھوڑا آب و ہوا چینج کریں اگر اس طرح کے معاملات آ رہے ہیں تو.
اب یہ ریوان بھائی
اہم ہے
معذرت, یہ اس میں نوید بھائی نے جو بات کہی نا کہ مدنی قافلے, تو ہم تو مدنی چینل کے جو ناظرین ہیں تو ہم بیٹھے الحمدللہ اسی بات کے لیے, اسی پر ڈسکشن ہماری چل رہی ہے کہ آپ ماحول کو چینج کرنا چاہتے ہیں, آپ اپنے اندر تبدیلی لانا چاہتے ہیں, تو دعوت اسلامی کی مدنی ماحول سے وابستہ ہو کے مدنی قافلوں کے مسافر بن جائیں.
مسافر بن
زبردست. میرے سن فرماتے ہیں کہ یقیناً یہ جو مدنی قافلے کا سفر ہے बंदे के अंदर रूहानियत को भी पैदा करता है, हैं? उसके अंदर जो है वो नेकियों की तरफ उसको रगबत भी नसीब होती है, नेकियों पर इस तरह की इस्तिकामत नसीब हो जाती है कि बंदा नमाजें बाजुकात बाजमात नहीं पढ़ रहा होता, लेकिन अल्हम्दुलिल्लाह मदनी काफिले की बरकत से उसको तहज्जुद की सादे भी नसीब हो जाती
है।
अच्छा, एक और बात अर्ज करूंगा यहाँ पे मैं कि अक्सर आप लोग भी अगर इस पे गौर करेंगे ना तो मेरी बात को बोलेंगे कि वाकई बात दुरुस्त है कि हम लोग अक्सर ज़हनी दबाव का शिकार होते हैं, उस दिन काफी टेंशन हुई हुई होती है, उस हफ्ते टेंशन में गुजर रहा होता है किसी भी वजह से, लेकिन हम जब हफ्ते वाले दिन जो है अमीर अहले सुन्नत का मदनी मुजाकरे में शिरकत के लिए फैजान मदीना कराची जब आते हैं और जब बैठते हैं और जब स्टार्ट होता है तो जो टेंशन थी, जो जहन पे दबाव था, जो कुछ मामला हिलजुल कर रहे थे, कुछ खदशात थे, कैफियत थी, वो आस्ता 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 आखिर में आप जो है हशाश बशाश खुशो खुर्रम होके उठते हैं।
जबरदस्त बात की थी भाई आप,
ये इसका मामूल बनाए।
अमीर सुन्नत का तस्करा किया तो आइए अमीर सुन्नत का हाँ। सेगमेंट हमारे पास है वो देखते हैं।
अगर कोई इंसान पांच वक्त की नमाज में सुन्नत और नवाफिल अक्सर और बेशतर छोड़ दे और सिर्फ फर्ज अदा करे और साथ में उसकी नीयत ये हो कि मैं पहले फर्ज का पाबंद हो जाऊं उसके बाद जो है सुन्नत और नवाफिल का भी पाबंद हो जाऊंगा, ऐसा करना या ऐसी नीयत रखना कैसा है, इसमें हमारी रहनुमाई फरमाए।
बेटा ये शैतान का धोखा है कि पहले फर्ज की आदत हो, देर कितनी लगती है फर्जों में और सुन्नतों में, मिनटों का तो काम है, गप्पे मारते हुए आदमी घंटे लगा देता है, तो इसलिए जो सुन्नत मौकदा नमाजें जैसे होती है ना तो इनको छोड़ना बुरा होता है और इसकी आदत बनाना गुनाह होता है। ये किसने कहते हैं फर्जों की आदत बनाने के लिए सुन्नत मौकदा छोड़ने का गुनाह करते रहो, एक बार छोड़ने से गुनाह नहीं होगा लेकिन बुरा किया, ये इसाअत का दर्जा है इसका, तो और आदत बनाएगा या बार बार तर्क करेगा तो गुनाहगार होगा, तो इसलिए सुन्नतें बिल्कुल ना छोड़ी जाए, नफले भी ना छोड़ी जाए, पढ़ते रहे, वरना ये शैतान सुस्त बना देगा फिर यह दोबारा आदत पड़ेगी नहीं, तो एक साथ सब आदतें अगर आ जाएंगी तो इतनी देर कौन सी लगती है, जब नमाज में दिल लगे खुशियों खुशू आएगा तो मजा आएगा, एक ऐसा लुत्फ आएगा कि जी चाहेगा कि पढ़ू, ये वो क्यों छूटी है मेरी, वो क्यों छूटी है, सब पढ़ू, अल्लाह पाक तौफीक देने वाला है। और इस तरह के लोग बातें करते हैं कि खाली फर्ज पढ़ लो, ये अच्छे लोग नहीं है, आका की सुन्नतों से रोकने वाला वो अच्छा आदमी नहीं होता, सुन्नतें तो बहुत जरूरी है अपने लिए, आदमी ये करार दे कि नहीं मैं सुन्नत नहीं छोड़ू। अल्हम्दुलिल्लाह हम तो वैसे अहले सुन्नत है, हमारी तो पहचान ही सुन्नत है, हम सुन्नत काय को छोड़े भाई, सल्लू अला हबीब सल्लल्लाहु अला मुहम्मद
मोहम्मद सल्लल्लाहु तआला। जबरदस्त अमीर रसूल गुफ्तगू फरमाई और तवज्जो दिलाई कि भाई सुन्नतें जो है वो आजकल ऐसा ही है। नवीद भाई हम देखते हैं लोग तो बोलते हैं यार वो ईशा की नमाज 17 रकत की जगह आप जो यूं 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 पढ़ लो तो जल्दी फारिग हो जाओगे, है नहीं है? अच्छा, हमारे पास एक जहनी दबाव का इलाज भी है और वो भी ताल्लुक जो है वो सुन्नतों से ही रखता है। फजर की दो सुन्नतें और जोहर और मगरिब और ईशा के फर्जों के बाद की दो दो सुन्नतें जो पढ़ी जाती हैं, इसमें सूरह फातिहा के बाद कुरान पाक की आखिरी 6 सूरतें इस तरह पढ़िए कि पहली रकत में सूरह काफिरून, सूरह नसर और फिर इसी तरह सूरह लहब और दूसरी रकत में सूरह इखलास, फिर जो है वो सूरह फलक और सूरह नास, हर सूरत की इब्तिदा में बिस्मिल्लाहिर्रहमानिर्रहीम पढ़िए, ये भी एक बेहतरीन इलाज है। सुन्नतों की पाबंदी कीजिए नमाज के बाद की भी पहले की भी, और बिलखुसूस इस तरतीब से अगर आप जो है वो सुन्नतों को अदा करेंगे तो इससे भी जहनी दबाव से जो है वो बचने में कामयाबी नसीब हो सकती है।
सुन्नतों पर अमल करते हुए जिंदगी गुजारना ये बेहतरीन तर्ज जिंदगी।
जबरदस्त, हमारे साथ एक कॉलर है, आइए सुनते हैं क्या कह रहे हैं।
मदनी चैनल का प्रोग्राम जिंदगी बेहतर बनाए बहुत अच्छा है। प्रोग्राम में मेरा सवाल ये है कि इस्लाम के मुताबिक दिलो दिमाग को पुरसुकून रखने के लिए रोजमर्रा में क्या मामूलात अपनाने चाहिए और वसवसे अगर इबादत में रुकावट बने तो क्या किया जाए, जवाब इरशाद फरमाइएगा, जज़ाकअल्लाह खैरा।
सुभान अल्लाह, बहुत प्यारा सवाल किया हमारे कॉलर ने। ये अर्ज करना चाहूँगा कि अब जो हमारी गुफ्तगू होने जा रही है वो इलाज की तरफ ही है, वसवसे क्यों आते हैं और इनका इलाज कैसे करना है या जहनी दबाव क्यों होता है, इसका इलाज क्या करना है, इसी पे गुफ्तगू चल रही है। آپ پورا پروگرام دیکھیں، انشاءاللہ آپ کے سوال کا جواب آج کے پروگرام میں، مکمل پروگرام میں پوشیدہ ہے۔ میں اپنے بزرگ مبلغ نوید اتاری بھائی سے کالر نے سوال بھی کیا ہے، یہی پوچھنا چاہوں گا کہ وسوسے کیا ہوتے ہیں اور یہ کیسے دل میں آتے ہیں اور پریشان کرتے ہیں ہمیں؟
دیکھیے، شیطانی خیالات جو ہیں ان کو وسوسہ کہتے ہیں۔ بچہ جب پیدا ہوتا ہے تو اس کے ساتھ ایک شیطان اور ایک فرشتہ مقرر کر دیا جاتا ہے، فرشتہ اس کو اچھی باتوں کی تلقین کرتے ہیں اور یہ شیطان جو ہوتا ہے یہ اس کے دلوں میں برے خیالات اور اللہ تعالیٰ کے بارے میں اور مختلف چیزوں کے بارے میں اس کے دلوں میں یہ شکوں کو شبہات ڈالنے کی کوشش کرتا ہے، تو اس کو وسوسہ کہتے ہیں۔
مرید بھائی، مطلب یوں کہ کبھی کبھی آدمی بولا تھا یار میرا دل چاہ رہا ہے یوں کر لوں، لیکن ایک دل بول رہا ہے یہ بھی نہیں کروں، تو یہ یوں ہی ہے
جی، شیطان کی طرف سے برائی
جو ہے وہ برائی کا اور شیطان جو ہے برائی کی،
وہ اس کا کلام الہام کہلاتا ہے، رشتے کو ملہم کہتے ہیں، اور یہ شیطان جو ہے یہ اس کے کلام کو وسوسہ کہتے ہیں۔ تو وسوسوں پر جو ہے نا وہ توجہ نہیں دینی چاہیے، وسوسے اسی کو آئیں گے جو ایمان والا ہو۔
اللہ،
چوری ڈاکہ وہی ہوتا ہے جہاں کچھ مال ہوتا ہے، خزانہ ہوتا ہے، تو جس کے پاس ایمان کا خزانہ ہے شیطان اس کو کب چھوڑے گا؟ وہ تو وسوسے ڈالے گا، اور ہر مسلمان کو وسوسے آتے ہیں، لہٰذا ان پر جو ہے وہ زیادہ توجہ نہیں دینی چاہیے، پریشان بھی نہیں ہونا چاہیے، اور اپنے آپ کو ان سے دور کرنے کی کوشش کرنی چاہیے، اپنے آپ پر اس کو مسلط نہیں کر لینا چاہیے۔
صحیح،
اور مختلف قسم کے وسوسے آتے ہیں، لیکن سب سے اہم چیز ہے وہ ایمان، اسی کے بارے میں شیطان زیادہ وسوسے ڈالتا ہے۔ حدیث پاک میں آتا ہے کہ تم میں سے کسی کے پاس شیطان آتا ہے اور اس سے کہتا ہے کہ فلاں چیز کو کس نے پیدا کیا، فلاں چیز کو کس نے بنایا، یہاں تک کہ کہتا ہے کہ تمہارے رب کو کس نے پیدا کیا۔
اللہ،
جب اس حد تک پہنچے تو اعوذ باللہ پڑھ لو اور اس سے باز رہو۔ اللہ تعالیٰ کی نشانیوں میں تو آپ غور کریں گے، اللہ تعالیٰ کی جو مختلف نشانیاں ہیں، اس کے وجود پر جو دلائل ہیں وہ سارے، اس پر غور تو کیا جائے گا، لیکن اللہ تعالیٰ کی ذات پر، ذات میں غور نہیں کیا جائے گا۔
صحیح
ہے نا؟ تو جب بندہ یہاں تک پہنچے کہ اس کو بھی اللہ نے بنایا، اس کو بھی اللہ نے، یہ پہاڑ، دریا، یہ بڑی بڑی چیزیں، یہ تو اللہ تعالیٰ کو کس نے بنایا؟ حدیث پاک میں پہلے سے منع کر دیا گیا کہ جب تم میں سے کوئی یہاں تک پہنچے تو اعوذ باللہ من الشیطان الرجیم پڑھے اور وسوسے کو دور کرے، اور یہی طریقہ ہے کہ وسوسوں پر توجہ نہ دی جائے، اور اسے دور کرنے کے لیے تعوذ وغیرہ اور اللہ تعالیٰ کی پناہ طلب کی جائے،
زبردست،
انشاءاللہ وسوسے دفع ہو جائیں گے۔
اچھا، یہ وسوسوں کے متعلق ہمارے پاس ایک جو ہے پیکیج ہے، آئیے دیکھتے ہیں مفتی قاسم صاحب کا۔
سبحان اللہ، سبحان اللہ،
انسان بھی وسوسے ڈالتا ہے، انسانوں کے وسوسے بظاہر تو بعض اوقات یوں لگتا ہے کہ شیطانوں سے بھی زیادہ ہوتے ہیں، اس لیے کہ شیطان کا وسوسہ آتا ہے چلا جاتا ہے، انسانوں کا وسوسہ جو ایک مرتبہ آ گیا تو جانا بڑا مشکل ہے۔ کیسے؟ کسی عورت کو جا کے بول دیا نا، یا تمہارے میاں کو میرے باتیں کرتے سنا کسی سے، چلے جی، اور یا میاں کو بول دیا یا تمہاری بیوی فون پہ باتیں کرتی کسی سے، یہ انسان نے وسوسہ ڈالا نا، اب بتائیں ذرا شیطان کی طرح نکلے گا؟ یہ نہیں نکلے گا، اب وہ بیچارے کی زندگی حرام ہو جائے گی، دن رات اس کا عذاب کے اندر پڑ جائے گا، اس کے دماغ سے وسوسہ نہیں نکلے گا۔ یا ایسے کسی کو وسوسہ ڈال دیا، یہ تمہارے ساتھ والا جو بندہ ہے نا، تمہارا یہ جو پارٹنر ہے، تھوڑا سا احتیاط کیا کرو اس سے۔ تو کیا ہوا؟ بس یار میں کھل کے نہیں بولتا، بس احتیاط کرنا ذرا۔ چلو جی، اب آپ 100% یقینی ہے کہ ان کی پارٹنرشپ تو ٹوٹی ٹوٹی۔ کیوں؟ اس لیے کہ اگر جن وسوسہ ڈالتا تو نکل بھی جاتا، اس کا وسوسہ کمزور ہوتا ہے، یہ ڈالا انسان نے، یہ نہیں دل سے نکلے گا۔ اب ہر شے میں تھوڑا شروع ہو جائے، ہاں یار یہ اس وقت اس نے ایسی بات کہی تھی، اس وقت یہ اس نے کہا تھا، فلاں جگہ یہ بات ہوئی تھی، ہاں کچھ تو ہوا تھا۔ ٹھیک، اسی طرح ایک دو چار اور بندے ہیں جن کو ہمیشہ ہی وسوسہ ہوتا ہے، ایک داماد، ایک بہنوئی، ہمیشہ وسوسے میں ہوتے ہیں کہ جو میں گیا تھا تو سب نے جنا کھڑے ہو کے سلوٹ نہیں مارا تھا، تو اس کا مطلب یہ ہوا کہ میری عزت ہی نہیں ہے ان کے دل میں۔ ٹھیک ہے، اب کسی دوسرے نے دماغ میں ڈال دیا، یہ تیری عزت ہی کوئی نہیں، ارے ارے میں جاتا ہوں تو ایسے ہو جاتا ہے، تو گیا کچھ بھی نہیں ہوا، چلو جی اس کے بعد زندگی ختم۔ اب یہ وسوسہ نہ ختم ہوا کبھی بھی، وہ بےچارے منتیں کر کر کے تھک جائیں گے، کہہ رہے اندر سے بولیں گے بھلے اسے فرعون صفت آدمی، ایسا ہم نے کچھ نہیں کیا تھا، لیکن اس کے دل سے نہیں نکلے گا، اس کے دل میں وسوسہ بیٹھ گیا۔ یہ ہے انسانوں کے وسوسے۔ اسی طرح گھروں کے اندر یہ جتنی یہ ساس بہو کی لڑائی ہے، तो ये शैतान थोड़ी आगे डालता है, नहीं, सास को भी पड़ोसन ने आगे समझाया होता है, बहू को भी पड़ोसन ही आगे समझाया होता है। ये है मिनल जिन्नति वन्नास, कि जिन्नों और इंसानों से वसवसे आते हैं, घर बर्बाद हो जाते हैं, लड़ाइयां तबाहियां बर्बादियां जुदाइयां दूरियां सब हो जाती हैं। क्यों? इसलिए कि इंसानों के वसवसे इनको बर्बाद कर देते। इसी से आगे फिर अकीदे के मामलात, किसी बद मजहब के पास बैठ जाएंगे तो अब हमें तो इतना इल्म होता नहीं है, यानी हमारी आवाम को, अब उसने ऐसी छोटी मोटी बात कर दी, दिमाग के अंदर वसवसा डाल दिया। फिर उसके बाद फेसबुक है, टीवी है, शोज हैं, ड्रामे हैं और इस तरह की चीजें हैं। अब वहां पर जो है वो नए से नए जिद्दत पसंद, नए नए मुज्तहिदी, नए नए मसाइल निकालने वाले, वो आके कुछ बोल देंगे तो लोग तो पहले ही जाना वो चाह रहे होते हैं कि वो मसला पता चले कि जो नफ्स के करीब हो। यार पर्दा कोई इतना भी जरूरी नहीं है, आंख का पर्दा होना चाहिए, दिल का पर्दा होना चाहिए। तो बस उसके बाद फिर ये नफ्स को ज्यादा पसंद आता है तो फिर इसके पीछे लग जाते हैं। अब खा वो स्कूल में या कॉलेज में पढ़ाने वाला उस्ताद या प्रोफेसर हो, या वो यूनिवर्सिटी का चांसलर हो, खा वो वसवसे डाले, या कोई अफसर वसवसे में डाले, या कोई डॉक्टर वसवसे में डाले, या कोई अलमा साहब डाल दे, या कोई किसी भी कैटेगरी का आदमी है कि जो सूटर वूटर हो के किसी भी चैनल पर बैठ गया और उसके बाद उसने जो समझाना था समझा दिया। अब उसने जो अल्लाह दी युवस विशु का किरदार अदा किया, अब उसके बाद वो वसवसा निकलना बड़ा मुश्किल है। अब वो ले यार कहां चैनल पे बैठा हुआ, कहां फैलाने बिस्मिल्लाह का इमाम, तो अब तकाबल भी यूं करेंगे उसका। तो अब वो भले वो वहां बैठने वाले को जाना उसको बेचारे को रगड़ रगड़ के पॉलिश करके उसको बिठाया होता है, मेकअप करके उसका, लेकिन वो जस्ट वही है कि वे ऑफ टॉक जो है और डिलीवरी मेथड जो उसका है वो पसंद आ जाता है तो उसके वसवसे में पड़ जाते हैं। तो फरमाया कि तुम कहो मैं पना लेता हूं लोगों के रब की, लोगों के बादशाह की, लोगों के माबूद की, उसके शर से जो वसवसा डाले और जो वसवसा डाल के तेजी से छुप जाने वाला है। वो जो वसवसा डालते हैं लोगों के सीनों में, जिन्नों में से भी होता है, इंसानों में से भी होता है।
सुभान अल्लाह सुभान अल्लाह, बड़ी खूबसूरत गुफ्तगू फरमाई मुफ्ती कासिम साहब ने। अल्लाह करीम आपको दराजी उम्र बिल खैर बिल आफियत अता फरमाए, आपका साया मुबारक साया हमारे सरों पर सलामत रहे।
आमीन।
बुजुर्गों के बंदी चैनल के नाजरीन, देखें वसवसे का की गुफ्तगू चल रही थी, कॉलर ने सवाल भी किया था। अब वसवसे डालने वाले एक नहीं दो हैं, एक तो शैतान भी वसवसा डालता है, मिनल जिन्नति वन्नास, और इंसानों में भी लोग ऐसे हैं जो दिलों में आके वसाविस डालते हैं, बदगुमानियां पैदा करते हैं, और इन और जो शैतान वसवसा डालता है ना, क्योंकि वो हमें नजर नहीं आ रहा, तो हमें चूंकि नजर नहीं आता तो वो उसका नुकसान उसका भी बहुत होता है, इंसान परेशान रहता है। लेकिन जब कोई हमारे कान में आकर इंसान बोल जाता है ना कि यार फुला यूं और फुला ऐसा, या मुफ्ती साहब ने जो मिसाल दी कि तुम्हारा शोहर बातें करता है किसी से, अब वो लाख सफाइयां बेचारा देता रहे लेकिन उसकी बात दिल से नहीं निकलेगी, या कोई बीवी के बारे में आके बता दे, या दोस्तों में कोई बात कर दे, या रिश्तेदार के बारे में कोई ऐसी बात आके हमारे कान में बोल दे ना, तो इसका जहर जो होता है ना, बदगुमानी का जहर, ये बहुत खतरनाक होता है।
मिर्ज़ा भाई घर के घर तबाह हो जाते हैं,
घर के घर तबाह हो जाते हैं,
घर तबाह हो जाते हैं,
इतना बड़ा फितना है,
खानदानों में झगड़े हो जाते हैं, ऐसा फितना है ये।
ऐसे ऐसे लोग जो जिगरी दोस्त थे, जिगरी यार थे, बड़ी आपस में मोहब्बतें थी, जहर घोलने वाले ने जहर घोला, और बुजुर्गों ने देखा भी कि अगर किसी ने आके इतला दी है किसी के बारे में, तो बुजुर्गों ने समझाया कि भाई जब ये किसी की बात तुम्हारे पास आके कर रहा है तो तुम्हारी बात भी किसी के पास जाके करेगा।
सही जबरदस्त।
और ऐसे भी बुजुर्गों के वाकयात मिलते हैं, किसी ने आके किसी के मुतालिक बताया कि भाई फुला आपको ये कह रहा था, तो आपने फरमाया ये तुमने क्या किया, मेरा दिल फारिग था तुमने उसको मशगूल कर दिया, मेरे भाई की बदगुमानी मेरे दिल में डाल दी तुमने। तो किसी की ऐसे बात पर यकीन भी नहीं करना चाहिए। और हम तो हमारा तो मौजू यही है वसवसे और उनकी काट पर हम नजात पे बात कर रहे हैं। तो वसवसे जो हैं ये बड़ी बदअखलाकी और मनफी ख्यालात पैदा करने वाले, ऐसे लोगों से भी, शैतान के शर से भी, और ऐसे लोगों से भी पनाह मांगनी चाहिए। अभी मुफ्ती साहब का आपने मुफ्ती कासिम साहब का क्लिप सुना। अच्छा अब अगर अतीक भाई आपकी तरफ मैं आऊँगा कि अब अगर किसी, शैतान तो डाल ही रहा है क्योंकि इमाम गजाली अल रहमान ने लिखा कि दिल जो है वो आंख की तरह नहीं है, कोई चीज आके आंख में लगी तो एकदम हमारे मतलब शटर बंद हो जाते हैं, आंख के कचरा बाहर टकरा के गिर, दिल तो اس میں تو وساوس بارش کے قطرات کی طرح امام غزالی فرماتے ہیں گر رہے ہیں، اور بدگمانی جو شیطان شاید انسانوں میں سے لوگ ہیں وہ بھی آ کے کچھ نہ کچھ اطلاعیں دے رہے ہیں اور زہر ہمارے دل میں دماغ میں گھول رہے ہیں، تو ان وسوسوں سے بچا کیسے جائے؟ کچھ اس بارے میں رہنمائی فرمائیں.
ایسا ہے کہ وسوسوں کو جو ہے نا وہ وسوسوں میں آنا نہیں ہے، بلکہ ان کو جو ہے وہ چھوڑ کے اور آگے بڑھنا ہے. کیونکہ وسوسہ جو ہے وہ آئے گا، اگر آپ اسی میں لگ گئے، اسی پہ دھیان لگا کے رکھا، تو وہ مزید آتا رہے گا،
بڑھتا رہے گا.
ہاں، تو اس کو جو ہے وہ جھٹکنا ہے، اس سے ہٹنا ہے اور آگے بڑھنا ہے، اور جو ہے خود کو مصروف کر لینا ہے مثبت باتوں میں، اچھی باتوں میں، نیکی کی باتوں میں خود کو مصروف کر لینا ہے. وہ بھی ہے نا جیسے ایک کہ کام کرنے والوں کی قدر کرو، کان بھرنے والوں کی نہیں. تو یوں ہے کہ جب کان میں بات پڑتی ہے نا تو وہ اثر تو کرتی ہے، تو اس لیے جو ہے وہ کان میں بات پڑ گئی تو وہ اثر تو اپنا شروع کر دے گی، تو اس کو جھٹکنا ہے، اس کو توجہ کرنی ہے، تحقیق کرنی ہے، اور ان ساری چیزوں کو پسے پش ڈال کے جو ہے وہ اچھے راستے کی طرف نکل جانا ہے، نیکی کے کاموں میں لگ جانا ہے، اور جو ہے اپنے آپ کو جو ہے وہ مطالعے میں یا جو ایک اچھے یعنی یوں کہہ لیں میل ملاپ میں، اچھے میل ملاپ میں، اجتماعات میں، جیسے میں نے پہلے عرض کیا مدنی مذاکرے کو تو اپنا معمول بنا لینا ہے، تو اس میں جو ہے ہمیں ہر ہفتے کچھ نہ کچھ سیکھنے کو ملتا رہے گا، اور یہ وسوسوں کا بھی علاج ہوتا رہے گا.
آپ نے کیا کہنا ہے، مطلب یہ کہ آدمی اپنے آپ کو مصروف رکھے،
جی جی بالکل،
سماجی میل جول کر لے، عبادات کی طرف آ جائے، نیک اعمال کی طرف اپنے آپ کو مشغول کر لے، علمی سرگرمیاں بڑھا لے، اس طرح کی اپنے آپ کو مصروف کر لے، تو جو لوگ کہتے ہیں یا کہیں آپ کو وسوسے ڈالیں تو اس سے آدمی بچ سکتا ہے. زبردست آپ نے عتیق بھائی ہماری بات کی، اور مدنی چینل کے ناظرین وسوسوں کے ایک بہترین علاج جو ہے وہ یوں سمجھیے کہ ہمیں بزرگ مبلغ دے رہے ہیں کہ بھائی آپ اپنے آپ کو مصروف رکھیے، نیک اعمال کے ذریعے، اللہ پاک کی عبادات کے ذریعے، سماجی میل جول کے ذریعے، اور جو ہے ساتھ ساتھ علمی سرگرمیوں کے ذریعے، یعنی کتابوں کا مطالعہ رکھیے، پڑھتے رہیے، کچھ اچھی چیزیں سنتے رہیے.
ہم نے آپ کو ایک تصویر دکھائی تھی، اور اس تصویر پر اب ہم نے کلام کرنا ہے، ہمارے پروگرام کا وقت بھی بالکل اختتام پر ہے، تو وہ تصویر دیکھتے ہیں.
دو شخص ہیں جو یا تو آئینہ دیکھ رہے ہیں یا دوسری سمت کی طرف دیکھ رہے ہیں، اور وہاں دو لوگ کھڑے ہوئے ہیں اور وہ مختلف ڈریس میں ہیں. لیکن یوں اگر کہا جائے تو ہمارے وہاں جو آج ہمارا موضوع ہے وہ وسوسے والا، تو آدمی سوچ رہا ہوتا ہے نا اس کو دیکھ کر، کچھ خود بخود ہی ذہن میں کچھ چیزیں آ رہی ہوتی ہیں اور بن رہی ہوتی ہیں، تو یہ ایک بڑی عجیب کیفیت ہو جاتی ہے. یہ دیکھیں تصویر آپ کو مدنی چینل کے ناظرین دکھائی جا رہی ہے.
کال دیجئے.
ماشاء اللہ زندگی بہتر بنائے پروگرام بہت اچھا چل رہا ہے. ماشاء اللہ آج کا موضوع ہے ذہنی دباؤ اور وسوسے سے نجات. تو آج کل دیکھا ہے لوگوں کو بہت سے وسوسے آتے ہیں کبھی کسی چیز میں، جیسے مثال ہے کہ اگر ہم نے وضو کیا تو اس کو وسوسہ آتا ہے یار میرا وضو صحیح سے نہیں ہوا، یا ہم نے غسل کیا تو اس کو وسوسہ آتا ہے یار غسل جو ہے صحیح سے نہیں ہوا، تو اسی طرح بار بار پانی ضائع کرتے ہیں، تو اس بارے میں آپ کیا فرماتے ہیں؟ اور دوسرا، یہ تصویر کو دیکھ کر یہ سمجھ میں آتا ہے کہ ظاہری حالات نہیں بلکہ نیت اور خود اعتمادی اور محنت انسان کو کامیاب بنا دی ہے. اللہ تعالیٰ انسان کے دل کو دیکھتا ہے نہ کہ کپڑوں کو. اپنی قدر پہچانو، اللہ پر بھروسہ رکھو اور مسلسل آگے بڑھو. اور ماشاءاللہ کریم بھائی کی گفتگو، عرفان بھائی کی گفتگو، اور ماشاءاللہ ناصر بھائی کی بھی گفتگو بہت اچھی ہے، اور مزید آپ اس حوالے سے ہمیں گائیڈ کریں تاکہ ہم اسلام کی روشنی میں اس وسوسوں کے جو ہے وسوسوں سے نجات پائیں.
یہ تو ہمارے پروگرام میں ہمارے مبلغین نے یہ بات سمجھائی ہے کہ بھائی جس چیز کا بھی وسوسہ داخل ہونا تو اس کو ذہن پہ سوار نہ ہونے دیں. اب چاہے وضو کی حالت کے معاملات میں آ جائے، کیا کہتے ہیں نوید بھائی، غسل کی حالت کے معاملات میں آ جائے تو اس کو چھڑک دیں کہ بھائی اس کو چلنے دیں بھائی، جس طرح اس وسوسے کو اپنے اوپر حاوی نہیں کرے. کیا کہتے ہیں؟
ظاہر ہے اب اس پر توجہ دیں گے تو پھر شیطان کو موقع ملے گا،
موقع
بولے گا یہ اس نے دھلا، کبھی ہو رہا ہے یہ رہ گیا یوں، تو اگر آپ توجہ دیں گے تو آپ پھنسیں گے. توجہ ہی نہیں دیں گے، حدیث میں جیسے فرمایا کہ توجہ نہ دیں، جھڑک دیں اور اللہ تعالیٰ سے جو ہے اس کی امان طلب کرے، پناہ طلب کرے.
تصویر کے بارے میں بھی ہمارے کالر نے بتایا کہ بھائی آدمی یہ سوچتا ہی نہیں رہا کہ سامنے والا سوٹ بوٹ پہن کے کھڑا ہوا ہے اور میرے پاس تو ہے ہی نہیں. ایسا سے کم تری کا شکار نہ ہو، اور یہ حقیقت ہے کہ آدمی کوشش کرے، کوشش کرے، انشاءاللہ کامیابی ملے گی. کیا کہتے ہیں شہزاد بھائی؟
بالکل صحیح بات ہے. مطلب بعض اوقات किसी के ज़ाहिर को देखकर हम बहुत कुछ सोच रहे होते हैं, लेकिन हम अपने ऊपर भी गौर व फिक्र करें। जैसे हम अपना ज़ाहिर संवारते हैं, उस तरह अपने बातिन को संवारने की बहुत ज़्यादा ज़रूरत है।
मज़ीद कॉल दीजिए।
इस तस्वीर से हमें ये सबक मिलता है कि हमेशा नेक इरादे रखो, खुद को कमतर मत समझो, अल्लाह पर भरोसा रखो, लोगों की बातों से ना घबराओ, अपना मयार खुद तय करो।
क्या बात है, अतीक भाई क्या फरमाते हैं?
यकीनन जो है कमतर तो नहीं समझना, हाँ ये जरूर है कि अपने आप को जो है वो गुनाहगार, क्योंकि गुनाह करते हैं या ना जो है गलतियाँ कोताहियाँ इंसान से होती रहती हैं, तो उस पर जो है वो तवज्जो जरूर रखनी है, लेकिन पॉजिटिव वे में आगे बढ़ना है और जो है बस इन चीज़ों को झटकना है और बस आगे बढ़ते चले जाना।
मजीद कॉल दीजिए।
ये तस्वीर हमें ये बताती है कि इस्लाम में नियत की बहुत बड़ी अहमियत है। गरचा जाहिरी हालात कमज़ोर हो, लेकिन अगर इंसान के इरादे बुलंद हो और इसका दिल साफ हो तो अल्लाह ताला इसके अमल को देखता है, ना कि इसके लिबास को।
जबरदस्त,
बड़ी अच्छी बात की है। क्या फरमाते हैं नासिर भाई?
बिल्कुल ऐसा ही है, बंदा दूसरे के एक निकालने के बजाय उस पर आगे के लिए मेहनत करे और अपनी ज़िंदगी बेहतर करने के लिए, अपने हालात बेहतर करने के लिए मेहनत करे, वो अच्छा।
जबरदस्त
जबरदस्त बेहतरीन। बुजुर्गों के बंदी चैनल के नाजरीन, हमारा प्रोग्राम का वक्त बिल्कुल इख्तिताम पर है, आखिरी चंद मिनट हैं। तो आज का जो प्रोग्राम था, हमने बुढ़ापे में ज़हनी दबाव और वसवसों से नजात कैसे पाएं इस बारे में सुना। हमने जाना कि ज़हनी दबाव और वसवसे किस तरह दिलो दिमाग को मुतासिर करते हैं, खुसूसन उम्र रसीदा अफराद के लिए ये मसाइल कैसे बढ़ जाते हैं। लेकिन हमें हर हाल में ये ज़रूर याद रखना है कि मोमिन के लिए हर आजमाइश, चाहे वो जिस्मानी हो या जहनी हो, अल्लाह पाक के कुर्ब का जरिया बन सकती है, अगर हम बनाना चाहें, कोशिश करें हमारा जहन बन जाए। अगर दिल में वसवसे आएँ तो फौरन अल्लाह पाक की पनाह मांगें, अऊज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम पढ़ें, और अगर जहन बोझल हो तो कुरान करीम की तिलावत करें, अल्लाह पे भरोसा रखें। दिल की कैफियत को संवारने के लिए प्यारे प्यारे आका मदीने वाले मुस्तफ़ा सल्लल्लाहु ताला अलैहि वाली वसल्लम पर खूब दुरूद व सलाम पढ़ें, अपने रब से सच्चे दिल से दुआएं मांगें और उसकी रजा में राजी रहें। गम की रात जितनी भी लंबी हो जाए, अल्लाह का फजल सहर जरूर लाता है। अगर आपके दिल पर बोझ है तो उसे अपने रब के सामने रख दें, क्योंकि वही है जो दिलों के हाल जानता है और वही है जो दिलों को हकीकी सुकून अता फरमाने वाला है। अल्लाह पाक हमें ज़हनी दबाव, वसवसों और मायूसी से महफूज रखे और बुढ़ापे को हमारे लिए इज्जत, सुकून और कुर्ब इलाही का जरिया बनाए। आमीन आमीन। बिजाहिन नबी अमीन सल्लल्लाहु अलैहि वसल्लम, सल्लू अलल हबीब सल्लल्लाहु अला मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम।
जिंदगी बेहतर बना।